सामने आ जाएगी। आप अपनी
बिल्कुल
वीडियो ऑन कर लें। जी आगा बिस्मिल्लाह कीजिए, स्टार्ट हो चुका है।
بسم الله الرحمن الرحيم الحمد لله رب العالمين
सिस्टर तमीना आपने किया है या सिस्टर तमीना?
मेरी आवाज़ आ रही है?
जी आगा आवाज आ रही है।
माजद, मैं पता नहीं से निकल गया था। अभी शुरू कर सकता
जी बिस्मिल्लाह कीजिए।
हूँ। अऊज़ु बिल्लाहि मिनश्शैतानिर्रजीम। बिस्मिल्लाहिर्रहमानिर्रहीम। अल्हम्दुलिल्लाहि रब्बिल आलमीन। वस्सलातु वस्सलामु व तहियतु वस्सलाम अला अशरफिल अंबिया वल मुरसलीन व अला आलिहि अत्तय्यिबीन अत्ताहिरीन अलमासूमीन ولعنة الله على أعدائهم أجمعين. أما بعد، وقد بذل مهجته فيك ليستنقذ عبادك من الجهالة وحيرة الضلالة. مؤمنين أستراليا أو دنيا بھر سے ان ایام 40 میں 40 امام حسین علیہ الصلوۃ والسلام کو سمجھنے کے لیے یہ جو چند لمحات آپ نے مختص کیے ہیں، خدا آپ کی اس عبادت کو اپنی بارگاہ میں قبول و منظور فرمائے. اربعین امام حسین علیہ الصلوۃ والسلام کو سمجھنا، یقیناً آج کے انسان کو یہ بات سمجھ میں آ گئی ہے کہ یہ ایسی عظیم عبادت ہے جو مومن کی نشانی ہے. آج سے پہلے کے انسان کو شاید سمجھ میں نہ آتا ہو کہ اربعین مومن کی نشانیوں میں سے ایک نشانی کیسے ہو سکتی ہے. اربعین وہ حادثہ تاریخ کربلا کا جس میں تاریخ کربلا سے ملنے والا ہر درس مکمل ہوتا ہے، اور جس دن حسین علیہ الصلوۃ والسلام کی فتح کا اعلان ہوتا ہے، اور اس فتح کا اعلان آج اربعین پر الحمدللہ مومنین کرام دنیا بھر میں مشی کر کے جلوس نکال کے باقی جس جس علاقے میں جس جس طرح سے وہ موجود ہیں اس اربعین کو بپا کر کے در حقیقت حق کی فتح مندی کا اعلان کرتے ہیں. یہی وجہ ہے کہ آج کی باطل طاقتیں اربعین سے خائف ہیں. کتنی خائف ہیں اس کا اندازہ آپ کو ہو سکتا ہے، ہو سکتا ہے پاکستان سے یا مسلم ممالک سے باہر آپ کو اتنا اندازہ نہ ہو. یہاں ہر طرح سے پابندیاں ہیں، ہر طرح سے قدغن ہے، ہر طرح سے کوشش ہے کہ اس عظیم ایونٹ کو جو کہ امت اسلامی کو بلکہ سارے انسانوں کو یکجا کرنے کے لیے، حق پر آمادہ کرنے کے لیے ایک ایونٹ ہے، حق کی نصرت کا ایونٹ ہے، آزادی کا ایونٹ ہے، صلح اور امن و آشتی و پیار و محبت کا یہ ایونٹ ہے، اس کو متنازع بنایا جا رہا ہے، اسے میڈیا سے روکنے کی کوشش کی جا رہی ہے، اربعین تک نہ پہنچنے دینے کے لیے کووڈ تک کا بھی سہارا لیا گیا ہے، دہشت گردی کا سہارا پہلے لیا گیا کامیاب نہیں ہوا، سیاست کا سہارا لیا گیا کامیاب نہیں ہوا، افتراق کا سہارا لیا گیا کامیاب نہیں ہوا، سنی شیعہ میں دوری پیدا کرنے کی کوششیں کی گئی کامیاب نہیں ہوئے، شیعہ کو دور کرنے کی کوششیں کی گئی. ان تمام کوششوں کو ناکام بنانے کے لیے ہمارے پاس ایک طاقت موجود ہے، اور اس طاقت کو اربعین کہتے ہیں. امام حسین علیہ الصلوۃ والسلام کی اربعین ایک ایسی طاقت ہے جو عالم تشیع کو، عالم اسلام کو، عالم انسانیت کو حاصل ہے. اور اس کے فلسفے کو اگر ہم دیکھنا چاہیں، سب سے پہلے تو میں کہوں گا فلسفہ بہت چھوٹا سا لفظ ہے، بہت چھوٹی سی تعبیر ہے، اور یہ انتہائی بلند مفاہیم ہیں اربعین امام حسین علیہ الصلوۃ والسلام کی، جسے ہم اپنے الفاظ میں، اپنے فلسفے میں، اپنی تعبیرات میں سمو نہیں سکتے ہیں. اور یہ ایک زندہ معجزہ ہے جو بپا ہو رہا ہے، اور یہ وعدہ ہے زینب کبریٰ کا، اور اس چیلنج کو جو یزید کے دربار میں ایک تنہا خاتون نے اپنے تمام مردوں کو ہاتھ سے دینے کے بعد، شہادت کے بعد، اور اسارت کی صعوبتوں کو برداشت کرنے کے بعد، ان تمام مشکلات میں جس چیلنج کیا تھا کہ کت کے دک وس وس انہیں کر، جو بھی مکر کرنا ہے، فریب کرنا ہے، کر لے، لیکن زندہ باد حسین ہوگا اور مردہ باد یزید ہوگا. اور یہ وعدہ زینب کبریٰ کا آج ہم دیکھ رہے ہیں، آج یہ وعدہ پورا ہوتا ہوا نظر آ رہا ہے. اربعین اگر ہم کہیں کہ اس کا لفظی معنی تو سب دوستوں کے لیے واضح ہے، اور چالیس کی جو خصوصیت ہے اسلام میں وہ بھی کسی پر مخفی نہیں ہے. ہم اس لفظ اور اس الفاظ اور ان چالیس دنوں کی برکات جو کہ داستان حضرت موسیٰ سے شروع ہوتی ہے، اور باقی تمام جو ہماری اسلامی تعلیمات ہیں اس میں جا بجا اربعین کو جو حیثیت حاصل ہے وہ اپنی جگہ ہے، لیکن یہ جو اربعین حسینی ہے یہ تمام اہل بیت میں، تمام انسانوں میں صرف ایک ہستی کو یہ فضیلت حاصل ہے کہ اس کی اربعین منائی جاتی ہے، اس اربعین پر اہتمام ہوتا ہے، اس لیے کہ وہ اربعین خاص اربعین تھا. کربلا کے بعد، شہادت کے بعد، آپ شہادت مناتے ہیں، ولادت بھی مناتے ہیں، خوشی میں خوش بھی ہوتے ہیں، غم میں غمگین بھی ہوتے ہیں، لیکن امام حسین علیہ الصلوۃ والسلام کے علاوہ کسی بھی ہستی کا اربعین نہیں منایا جاتا ہے، اس انداز میں چہلم نہیں منایا جاتا ہے. وجہ جو ہے، ایک تو یہ ہے کہ چالیسواں ہے اور چالیسویں کو اہمیت حاصل ہے، اور دوسرا یہ ہے کہ تاریخ میں یہ بات موجود ہے کہ اس دن یہ کاروان جو اسرا کا کاروان تھا، اور اسرا کے کاروان کے ساتھ سرحا یہ شہدا کو لے جایا گیا تھا، یہ واپس کربلا پہنچتا ہے، اور کربلا میں آ کر انہوں نے آزاداری کا باقاعدہ آغاز کیا ہے. اس باقاعدہ آزاداری کے آغاز کو اور سرحا مبارک کے شہداء کو جو دوبارہ اجساد کے ساتھ دفن کیا گیا، انتہائی قابل توجہ ہے کہ نواسۂ رسول ہے، اہل بیت رسول کے فرزند رسول ہے، خانوادہ رسول ہے، آل رسول ہے، اور ان کے سروں کو تن سے جدا کر کے کوفہ اور شام میں قریہ بے قریہ، گلی بے گلی، شہر بے شہر پھیلایا جاتا ہے. اور جو کچھ مصائب ہوئے ہیں وہ آپ نے بہت سنا ہے، ابھی میں اس کی طرف نہیں جاتا. اور روایت کی جو تاکید ہے، اور وہاں جو آزاداری بپا ہوئی ہے، اس آزاداری کی میں کیفیت میں بھی نہیں جاتا، پھر مصائب کی طرف بات چلی جاتی ہے، آپ سب اس سے آگاہ ہیں. امام حسن عسکری علیہ الصلوۃ والسلام سے ایک روایت ہے، اور اس روایت میں مومن کی نشانیوں کو پانچ نشانیاں قرار دیا گیا ہے. پہلی نشانی جو ہے وہ 51 رکعت نماز کی ہے، 17 رکعت آپ کی واجب نمازیں ہیں، 11 رکعت آپ کی نماز شب ہے، 23 نوافل ہیں. یوں 51 رکعت نماز پڑھنے والا مومن ہوتا ہے، جو بے نمازی ہے وہ مومن نہیں ہوتا ہے، صرف واجبات پر اکتفا کرے وہ بھی مومن نہیں ہے، وہ مومن کی نشانی نہیں رکھتا ہے. اور پھر اہم ترین جو نشانی ہے، جو سال میں ایک دفعہ آتی ہے، وہ زیارت اربعین علیہ الصلوۃ والسلام کی ہے. خدا ہم سب کو زیارت اربعین نصیب فرمائے، زیارت اربعین کربلا میں ہمیں نصیب فرمائے، اس سال بھی نصیب فرمائے، ہر سال بھی نصیب فرمائے، اور تمام انبیاء، اولیاء، صلحاء، شہداء اربعین کے دن تحت قبۃ الحسین جمع ہوتے ہیں. روایت میں ہے کہ خدا سے خاص اذن لیتے ہیں، اور اذن بھی خدا کے ہاتھ میں ہے. یہ تمام انبیاء، صلحاء، شہداء، یہ تمام ارواح خدا کی بارگاہ میں حاضر ہو کر اذن لیتے ہیں، ہمیں کربلا جانا ہے، ہمارا اذن بھی خدا کے ہاتھ میں ہے، خدا ہمیں بھی اذن دے ہم کربلا پہنچے، تحت قبۃ الحسین پہنچے، زیارت اربعین کو انجام دیں، اور اس عظیم معجزے کو جو کہ مومن کی نشانی ہے، اور آج کی دنیا میں ثابت کر دیا ہے مومنین نے کہ ہم اپنی اس نشانی کا اظہار جانتے ہیں، ہم اس نشانی کی تجلی دنیا کو دکھانا جانتے ہیں، اور انشاءاللہ جب امام زمانہ عجل اللہ فرجہ الشریف تشریف لائیں گے اور 40 میں یہ عشاق حسین عشاق مہدی کے مجمع میں جب آپ خطاب فرمائیں گے، آپ اپنا دیدار فرمائیں گے، اس دن کے انتظار میں ہم اس زیارت 40 کو مومن کی نشانی ہے، یہ تو وہ ہماری دعا ہے اور ہماری کوشش ہے کہ ہم وہاں پہنچیں. مومن کی نشانی یہ ہے کہ وہ جہاں پر بھی ہے وہاں پر آپ پڑھیں گے، مفاتیح میں بھی اور باقی کتابوں میں بھی ہے، اگر چھت پہ جا سکتے ہیں چھت پہ چلے جائیں، صحرا میں جا سکتے ہیں صحرا میں چلے جائیں، 40 کے جلوسوں میں آپ شاہراہوں پہ ہوتے ہیں وہاں چلے جائیں، وہاں جا کر زیارت 40 مختصر سی زیارت ہے، میری خواہش تو تھی کہ میں اس زیارت کو پڑھ دیتا یہاں، لیکن پھر جو ٹائم ہمارے پاس ہے اس میں ممکن نہیں تھا اس کو شرح کرنا اور اس کو بیان کرنا، اور بہت عالی مفاہیم ہیں، بہت عالی مفاہیم ہیں تمام زیارتوں میں، زیارت 40 یکسر جدا زیارت ہے، ساری زیارتیں آپ لوگ پڑھتے رہتے ہیں، زیارت 40 کو ذرا ترجمے کے ساتھ اس لحاظ سے بھی پڑھیں، یہ مومن کی نشانی ہے، اس میں الگ مفاہیم ہیں، اس میں فتح کی نصرت ہے، اس میں ظالموں کو رسوا کیا گیا ہے، اس کی رسوائی کو دکھایا گیا ہے. اس کے بعد جو تیسری نشانی ہے وہ دست راست میں دائیں ہاتھ میں انگوٹھی پہننا، اور چوتھی نشانی ماتھے پہ پیشانی پہ سجدوں کا نشان ہونا، اور پانچویں نشانی بلند آواز میں بسم اللہ الرحمن الرحیم کو پڑھنا. عجیب ہے کربلا، اور کربلا کا یہ قصہ جہاں یہ تمام مظالم ڈالے جاتے ہیں، ان تمام تکالیف کے بعد اذیتوں کے بعد یہ کاروان کوفہ، کوفہ سے شام، اور شام میں جو کچھ مظالم ہوئے، امام سجاد علیہ الصلوۃ والسلام کو الشام 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 کہنا پڑا، اور اس کے بعد پھر یہ کاروان آزاد ہوتا ہے، آزاد ہو کر دوبارہ کربلا پہنچتا ہے، اور کربلا جب یہ کاروان پہنچا ہے تو یہ 40 کے دن یہ کاروان کربلا میں وارد ہوتا ہے، اور کیا منظر اس وقت ہوگا، آج 61 ہجری کہاں ہے، آج کا کی کربلا کہاں ہے، آج انسان جب کربلا میں داخل ہوتا ہے اس کا دل محزون ہو جاتا ہے، وہ اس کی آنکھوں سے آنسو جاری ہو جاتے ہیں، وہ زینب کبرا جب داخل ہوئی ہے 40 دنوں کے بعد اسی میدان میں جس میدان سے انہیں قیدی بنا کر لے جایا گیا تھا، اس میدان سے جہاں سکینہ کو بابا کے سینے سے جدا کر کے لے گئی تھی سکینہ، لیکن زندہ نے شام میں دفنا کر آ گئی. کس طرح زینب آئی ہیں، کس طرح امام سجاد آئے ہیں، اور کس طرح جابر بن عبداللہ انصاری صحابی رسول خدا صلی اللہ علیہ وآلہ وسلم پہنچے ہیں. 40 سنت رسول بھی ہے، 40 سنت ائمہ بھی ہے، 40 سنت صحابہ بھی ہے، جابر بن عبداللہ انصاری جیسے جلیل القدر صحابی چل کر زیارت حسین پر عزاداری امام حسین بپا کر رہے ہیں، تو صحابہ صحابہ کرنے والوں کو چاہیے کہ اس جلیل القدر صحابی کے نقش قدم پر چلتے ہوئے 40 کے جلوسوں میں شرکت کریں. اور اہل سنت بہت بڑی تعداد میں، اب یہ دوریاں ختم ہو گئی ہیں، یہ جو دور رکھا گیا تھا، جہالتوں میں رکھا گیا تھا اور پریشانیوں میں رکھا گیا تھا، یہ پریشانیاں دور ہو گئی ہیں، اور امام حسین علیہ الصلوۃ والسلام کی زیارت کے لیے شیعہ سنی سب جا رہے ہیں، سب کی نگاہیں، سب کی امید، سب کے قلب اسی کعبۃ القلوب امام حسین علیہ الصلوۃ والسلام کی طرف ہے، اور 40 اس کا مظہر ہے. اب رہ گیا اس پہ، پھر حوالے بہت زیادہ ہیں اور اس میں تھوڑا بہت علماء میں اختلاف بھی ہے کہ 40 کے دن یہ سرحائے مقدس سے بھی پہنچے یا اسرا بھی پہنچے، اس میں ہمارے بہت سے جلیل القدر علماء کا یہ کے قول ہیں، اور انہوں نے اپنی کتابوں کو کتابوں میں اس کو درج بھی کیا ہے کہ اہل بیت حسین، اہل بیت رسول علیہ الصلوۃ والسلام اس دن کربلا پہنچے ہیں، اور اسی دن سرحاء مقدس کو بھی دفن کیا گیا ہے. اور کتنا بڑا دن ہے اربعین کا دن, کتنا سکون ملا ہوگا ان بے سر لاشوں کو جو اپنے اپنے قبر میں اپنے سروں کو دیکھ رہے ہیں کہ کبھی وہ درباروں میں ہیں, کبھی بازاروں میں ہیں, کبھی تندور میں ہیں, کبھی نوک سنا پر ہیں, کبھی تشت میں ہیں, اور آج الحمدللہ یہ سر اربعین کے دن آتے ہیں اور دفن ہو جاتے ہیں. یہ بہت بڑا دن ہے, اور وہ دو چیزیں جس کے لیے رسالت محمد صلی اللہ علیہ وآلہ وسلم نے کہا تھا انی تارکم فیکم الثقلین کتاب اللہ وعترتی, یہ قرآن ناطق بھی ہے, یہ وہ سارا یہ دین ہے. اربعین کا فلسفہ وحدت مسلمین ہے, مسلمان جس چیز پر جمع ہو سکتے ہیں وہ اربعین ہے, وہ اربعین کا پیغام ہے. اگر جمع ہو اور کوئی پیغام نہ ہو تو اس اجتماع کا بھی کوئی فائدہ نہیں ہے. جو اجتماع مسلمانوں کو جمع کرے, واعتصموا بحبل اللہ, وہ حبل خدا جسے تھامنا ہے وہ حبل خدا حسین علیہ الصلوۃ والسلام ہے, امیر المؤمنین علیہ الصلوۃ والسلام ہے. اگر اس خدائی رسی امیر المؤمنین کا دامن نہیں تھامنا, حسین کا دامن نہیں تھامنا, تو اتحاد کا بھی کوئی معنی نہیں ہے, اور اتحاد کے علاوہ بھی کوئی نعروں کا بھی کوئی معنی نہیں ہے. یہ اربعین ہے جو کہ وحدت کو لے کے آتی ہے, وحدت کلمہ کو لے کے آتی ہے. کاش یہ دنیا اربعین تک پہنچے, اس خوبصورت جاتے پر سفر کر سکے, اس سفر عشق میں شریک ہو سکیں تمام انسان, اور آ رہے ہیں لوگ, آ رہے ہیں ہر مذہب اور ہر مکتب اور ہر نظریے کے لوگ آ رہے ہیں, ہر رنگ و نسل سے لوگ آ رہے ہیں. اگرچہ کوشش ہے محدود کرنے کی, یہاں کووڈ پالیسیز کے تحت بھی ایک دفعہ اعلان ہوا کہ 1500 سے زیادہ, 15,000 سے زیادہ, فگر مجھے ابھی ایگزیکٹ نہیں ہے, اس سے زیادہ لوگ نہیں جا سکتے ہیں. اربعین کووڈ ہے, اربعین پچھلے سال کووڈ اپنے عروج پہ تھا, وہاں ہزاروں نہیں لاکھوں نہیں کروڑوں لوگ جمع ہوئے, وہاں کوئی کووڈ کا انتشار نہیں ہوا, کوئی کووڈ کا ریٹ اوپر نہیں گیا, اس لیے کہ یہ معجزہ ہے. جہاں جہاں اربعین میں زوار کربلا کی طرف سفر کرتے ہیں تو ان کے سروں پر جنت کی شاخیں سایہ کیے ہوئے ہوتی ہیں, سردار جنت کی طرف, باب اللہ کی طرف اٹھنے والے یہ قدم, ان قدموں کی فضیلت یہ ہے کہ ان میں سے ہر ہر قدم پر انسان کے 10 سیئات مٹتے ہیں, 10 حسنات اسے ملتے ہیں, 10 درجات اس کے بلند ہوتے ہیں. یہ ظاہر ہے حسین علیہ الصلوۃ والسلام, ام المؤمنین حضرت عائشہ کی روایت ہے کہ رسالت مآب صلی اللہ علیہ وآلہ وسلم گریہ فرما رہے تھے, میں نے پوچھا کیوں رو رہے ہیں, کہا میرا حسین شہید کر دیا جائے گا, جبرائیل نے مجھے ابھی خبر دی ہے. پھر فرمایا کہ جو میرے حسین کی زیارت کرے گا, مطلق زیارت کی بات نہیں ہو رہی ہے, زیارت اربعین خاص ہے مؤمنین کے ساتھ, اس کی بات نہیں ہو رہی ہے, جو زیارت کرے گا اسے ایک حج کا ثواب ملے گا. جب تعجب ہوا سننے والے کو تو کہا ایک حج مقبولہ کا ثواب ملے گا. جب اس پہ تعجب ہوا تو فرمایا ایک حج مقبولہ, اور وہ بھی میرے حج کا, خاتم الانبیاء والمرسلین کے حج کا ثواب ملے گا. پھر اس تعداد کو تعجب کے ساتھ ساتھ پڑھاتے ہوئے اس روایت پہ 30 تک پہنچتا ہے, 30 حج مقبولہ کا ثواب ملے گا, اور وہ بھی رسالت مآب صلی اللہ علیہ وآلہ وسلم کا کیا ہوا حج جو کہ قابل حبت نہیں ہے. اس کی تشریح میں ابھی میں نہیں جاتا. یہ اربعین ہمیں جوڑنے کے لیے, اربعین کا مقصد ہمیں ان جو, اگر آپ زیارت اربعین پڑھیں اس کا خلاصہ میں آپ کے سامنے پیش کر دوں کہ تعلیم علم و حکمت اور تزکیہ نفوس, اس کے لیے یہ ساری قربانی دی گئی, اور یہ ساری قربانی رائے گا نہیں گئی, یہ کامیابیاں حاصل ہوئی. اور یہ اربعین کے دن امام حسین علیہ الصلوۃ والسلام کا خون تلوار پر فتح مندی حاصل ہوئی, اور خدا کرے ہمیں بھی نصیب ہو جس طرح حبیب گئے ہیں, جس طرح حبیب نے جا کر غسل کیا ہے فرات میں. واللہ یہ صرف فرات میں غسل نہیں ہے, اپنے تمام گناہوں سے, اپنی تمام آلودگیوں کو اپنے بدن سے, اپنے روح سے اتارنا ہے, اور پھر خوشبو کر کے, اپنے آپ کو معطر کر کے جب حبیب گئے ہیں, اور حسین علیہ الصلوۃ والسلام کی قبر پر اپنے آپ کو گرایا ہے اور کہا حبیب لا یجیب حبیبہ، یہ ایک ایسا دوست ہے جو اپنے دوست کی کے سلام کا جواب نہیں دے رہا ہے، کہ ندا پہ جواب نہیں دے رہا. پھر خود کہتے ہیں کہ وہ کیسے جواب دے جس کا سر اس کے بدن کے اوپر نہیں ہے. یقیناً جواب سنا ہے، یہ ہمیں نوحہ بیان کر رہے ہیں کہ یہ مصیبت امام حسین علیہ الصلوۃ والسلام پر آئی، جس کی وجہ سے ہمیں یہ سعادت ملی، ہدایت ملی، یہ دین بچا. بہت بڑی قربانی ہے اس دین کو بچانے کے لیے، بہت بڑی قربانی اس وحدت کو بچانے کے لیے. اور پھر صرف اپنی قربانی نہیں ہے، یعنی بنی ہاشم نے صرف اپنی شجاعت کا امتحان نہیں دیا، اپنی غیرت کا بھی امتحان دیا ہے، اسارت کا بھی امتحان دیا ہے، اور جو بھی مظالم ہو سکتے تھے تمام مظالم کو برداشت کر کے صبر اور تحمل کے ساتھ دہشت گردی کو شکست دی ہے، طاغوت کو شکست دی ہے، استکبار کو شکست دی ہے، اور جعلی خلافت کو رسوا کیا ہے، اور اعلان کیا ہے کہ حق ہمیشہ علی اور اولاد علی کے ساتھ ہے. اور اسی لیے ہم زیارت اربعین کے کچھ کلمات جملات میں پڑھ کے آپ سے سوال لوں گا. میرا خیال ہے جو فارمیٹ مجھے بتایا گیا ہے اس کے تحت میرے یہی ابتدائی 30 منٹ میری گفتگو ہے. میں زیارت اربعین اس کا سارا تو نہیں کر سکتا، لیکن یہ کہ جو کچھ کلمات کی تھوڑی بہت تشریح کر سکوں وہ کرنے کے بعد پھر انشاءاللہ آپ کے سوال لیں گے. وہ ایڈمن حضرات کے اوپر ہے کہ کب سے وہ ہمیں سوال دیں گے. السلام علی ولی اللہ و حبیبہ، ہمارا سلام ہے ولی خدا پر اور حبیب خدا پر. السلام علی خلیل اللہ و نجیبہ، السلام علی صفی اللہ و ابن صفیہ، السلام علی الحسین المظلوم الشہید، السلام علی اسیل القربات و قتیل العبرات، اللہم انی اشہد انہ ولیک. باقی کلمات انشاءاللہ ہمارے لیے واضح ہیں. ہم اصل میں مسئلہ یہ ہے کہ ہم نے اپنا مشخص کرنا ہے، وہ ولی خدا ہے، وہ خلیل خدا ہے، وہ صفی اللہ ہے، وہ ابن صفیو ہے، اس کا مقام معلوم ہے، وہ سیدہ شباب اہل الجنہ میں سے ایک ہے. ہم کہاں ہیں؟ اللہم انی اشہد انہ ولیک وابن ولیک، میں یہ گواہی دیتا ہوں کہ میں ان چیزوں کا معترف ہوں، میں یہ مانتا ہوں کہ وہ آپ کا ولی ہے، میں یہ مانتا ہوں وہ آپ کے ولی کا بیٹا ہے، میں یہ مانتا ہوں وہ آپ کا برگزیدہ ہے، میں یہ مانتا ہوں کہ الفائز بکرامت کا، اس کرامت عزت شہادت اسے نصیب ہوئی ہے، اور وجعلته سیدا من السادة وقائدا من القادة، میں ان سب چیزوں پر ایمان لاتا ہوں، ان کا اعتراف کرتا ہوں. اور اس کے بعد میں، کیونکہ سب وقت نہیں ہے تو نہیں پڑھ پاؤں گا، اس لیے صرف جن جگہوں کو میں تھوڑا بہت شرح کرنا ہے. وَبَذَلَ مُحْجَتَهُ فِيكَ، اللہ اکبر، میں گواہی دیتا ہوں کہ امام حسین علیہ الصلوۃ والسلام نے اپنا محجہ بذل کیا، دیا تیری راہ میں. خون اور ہے، دم اور ہے، وہ خون جو آپ کی رگوں میں بہتا ہے وہ دم ہے، لیکن وہ خون جو دل میں ہوتا ہے، جب دل سارا خون پمپ کرتے اور اس کے بعد بھی آخر میں جو تھوڑا سا خون بچ جاتا ہے اسے محجہ کہتے ہیں، جو دل میں رہے ہوئے باقی ماندہ خون کو. امام حسین علیہ الصلوۃ والسلام نے تیری راہ میں اپنے ہر رگ سے جتنا خون بدن میں تھا سارا خون دیا. امام معصوم کہتے ہیں کہ میرے جد حسین کو خون سے غسل دیا گیا. اور سکینہ کہتی ہے کہ اے بابا، آپ کے محاسن کو آپ کے خون سے کس نے خضاب کیا؟ جتنا خون تھا وہ تو بہا ہی بہا ہے، لیکن جو خون دل تھا وہ بھی بہا ہے. نہ جانے وہ اس تیر سے شعبہ سے جو آپ کے قلب مبارک پر لگا اس سے بہا، یا جب آپ کو شہادت کے بعد آپ کی لاش کو پامال کیا گیا اس وقت بہا. لیکن یہ سب کیوں برداشت کیا؟ یہ سارا مصائب آپ نے کیوں برداشت کیے؟ لِيَسْتَنْقِذَ عِبَادَكَ مِنَ الْجِهَالَةِ وَحَيْرَةِ الزَّلَالَةِ، یہ سب اس لیے ہوا ہے یہ حکمت قیام حسین علیہ السلام والسلام، فلسفہ اربعین امام حسین علیہ السلام والسلام، فلسفہ شہادت حسین علیہ السلام والسلام، سب اس ایک چھوٹے سے جملے میں بند کر دیا ہے. اور اس کے بعد میں آپ سے انشاءاللہ سوال لوں گا. لِيَسْتَنْقِذَ عِبَادَكَ، اے اللہ تیرے بندوں کو نجات دینا تھا حسین نے، من الجہالہ جہالت سے نجات دینے کے لیے، نور علم کی طرف لانے کے لیے، آگاہ کرنے کے لیے، بیدار کرنے کے لیے، اور حیرت ضلالت، ضلالت اور گمراہی اور اندھیروں میں جو بھٹکی ہوئی انسان ہے، حیران ہے، راستہ ان کو نہیں مل رہا، صراط مستقیم انہیں نہیں مل رہا، ان کو جہالت سے اور حیرت سے نکال کر علم اور ہدایت اور جنت کی طرف لانے کے لیے یہ عظیم شہادت دی گئی ہے. اگر سوال لینا چاہتے ہیں تو آپ لے لیجئے گا، ہم حاضر ہیں.
جزاک اللہ، مشکور.
میں طلب دے
جی گلیکسی نوٹ 10، اپنا نام اور سٹی بتا دیجیے پہلے.
جی میں افریقہ ایکرا گھانا سے بات کر رہی ہوں، میرا نام صدف علی اکبر ہے. السلام علیکم.
وعلیکم السلام.
جی میرا سوال تھوڑا سا آپ کے ٹاپک سے ہٹ کر ہے، لیکن یہ سوال آیا تھا دماغ میں تو میں نے کہا کہ پوچھ لوں. سوال یہ ہے کہ جس طرح سے کربلا میں سر کو تنوں سے جدا کیا گیا ظلم و جور کے ساتھ، کیا اس طرح سے جب مولا کائنات جنگیں لڑا کرتے تھے تو کیا وہ بھی سر کو تن سے اس طرح ہی جدا کیا کرتے تھے، یا اس وقت کے جنگ کا کیا، ان کے جنگوں کا کیا طریقہ تھا، تو یا یہ چیز عربوں میں رائج تھی، اس کی ذرا تھوڑی سی وضاحت فرما دیں. شکرا للہ.
ایک ایک سوال کا جواب آئے گا، اگر مجھے بتا دیں.
جی آگا.
اچھا آپ کا سوال یہ ہے کہ یقیناً یہ ستم کربلا میں ہوا، آیا سرطن سے جدا ہوا کرتے تھے؟ ہاں، اس وقت جو جنگیں ہوتی تھی ان جنگوں میں مسئلہ یہ ہے کہ جب جنگ مسلمین اور مشرکین میں ہو رہی ہے وہ اور بات ہے، جب مسلمین اور مسلمین میں ہو رہی ہے وہ اور بات ہے. دیکھیے عربوں میں یہ کلچر تھا یا نہیں تھا، یہ کلچر تھا اور جنگوں میں سرطن سے جدا ہوتے تھے. جب جنگیں ہوئی ہیں مسلمانوں میں اور مشرکین میں، ان جنگوں میں بھی سرطن سے جدا ہوئے ہیں وہ، یہاں تک تو یہ بات حقیقت ہے. اس کے علاوہ بھی آپ نے خالد کا واقعہ سنا ہوا ہے نویرہ کے ساتھ، اس میں میں نہیں جانا چاہ رہا. لیکن مسئلہ یہ صرف یہ نہیں ہے کہ سر تن سے جدا ہوا ہے، ابھی میں مصائب کی طرف بھی نہیں جانا چاہ رہا ہوں اور اس میں سوال جواب رہنے دینا چاہ رہا ہوں. یہ سر جب کوفہ پہنچتا ہے تو ابن زیاد نے وہاں کے نائیوں کو بلایا اور ان سے کہا، اور آگے آپ مصائب اور ان کے احوال کو سمجھ گئے ہیں. اور سر کس کا ہے؟ جو سردار جنت ہے اس کا سر ہے. صرف سر تن سے جدا نہیں ہوا ہے، اس کے بعد جو کچھ ہوا ہے، جو نوک نیزے پہ بلند ہوا ہے، نوک نیزے پہ بلند ہونے کے بعد کیا ہوا ہے، یہ قاری قرآن ہے، قرآن کی تلاوت کرتا ہے، اور مسلمان جو کلمہ گو ہیں وہ اس قاری قرآن کو پتھر مارتے ہیں. کاش صرف اتنا نہیں ہوا کہ سر تن سے جدا ہوا اور سر جدا ہوا اور آج اربعین کے دن یہ سر واپس قبروں میں آیا ہے. نہیں، صرف اتنا نہیں ہوا ہے. صرف اتنا کیا، اگر یہ امت امام حسین علیہ الصلوۃ والسلام کے جسم پر ایک خراش بھی ڈالتی اس کا بھی جواب نہیں دے سکتی تھی. جو اجر رسالت ہے، جو سردار جنت ہے، جو محبت ہے، جو رحمت ہے، جو اربعین کو، جو عاشورہ کے دن آخری لمحے بھی اپنے تمام دشمنوں پر اپنی رحمت کا اظہار فرما رہے تھے، ان کی ہدایت کرنا چاہتا تھا، ان کی توبہ کو آخر تک قبول کر رہے تھے، اس ہستی کے ساتھ یہ ظلم ہوا ہے. وہ حسین جو 3 دن کا پیاسا تھا، 3 دن کا پیاسا حسین اور اکیلا حسین جس کا کوئی باقی نہیں رہا تھا، سب مارے جا چکے تھے، وہ بھی خون سے، جسے میں نے ابھی کہا امام نے فرمایا تھا کہ آپ نے خون سے غسل کیا. 3 دن کا پیاسا شخص کا جب سارا خون نکل جائے وہ تو یوں ہی مر جاتا ہے، اسے پھر سب نے پتھر کیوں مارے، نیزے کیوں مارے، تیر کیوں مارا، اس کے بعد اس کا لاشا پامال کیوں کیا گیا؟ ये सितम की एक अजीब दास्तान है, इसे हम यूं जस्टिफाई नहीं कर सकते कि ये तो अरबों में राइज था कि वो सरतन से जुदा कर दिया करते थे, लेकिन नो के नेजा पे यूं बुलंद नहीं किया जाता था, यूं उनकी अहले बेत को कैदी बनाना कोई मामूली है। जब कैदी बनाने आए तो हजरत ज़ैनब कुबरा ने कहा, खबरदार नहनु वदा या रसूल अल्लाह, हमारे करीब ना आना, हम हरम में रसूल खुदा है। नेक्स्ट क्वेश्चन।
जी बहुत बहुत शुक्रिया।
जी रोजमेरी, आप कहाँ से बात कर रही हैं?
अस्सलाम वालेकुम।
वालेकुम अस्सलाम व रहमतुल्लाह व बरकातहू।
मैं मदीना मुनव्वरा से बात कर रही हूँ। मेरा आगाज आपसे ये सवाल था कि हदीस में ये सुना है काफी दफा कि जो इंसान इमाम की मार्फत के बगैर दुनिया से जाए वो जहालत की मौत मरता है, तो ये मार्फत की तारीफ क्या है और किस तरह से हासिल की जा सकती है? आज के दौर में जैसे इमाम जमाना है, जिक्र भी होता है, मतलब हर नमाज के बाद इमाम की दुआएं भी पढ़ी जाती हैं, लेकिन वही मार्फत है या इसके अलावा भी बढ़ के किस तरह से हम मार्फत, जिस तरह से करबला के 72 शहीदों को मार्फत इमाम हुसैन थी, आज के दौर में हमें अपने इमाम की किस तरह से हासिल हो मार्फत? शुक्रिया, मेरा ये आपसे क्वेश्चन था।
यकीनन ये मुत्तफ़क़ुन अलैह हदीस है, मन मात औलम या इमाम ज़मान ही मातमेतत जाहिलिया, सुन्नी शिया में मुत्तफ़क़ुन अलैह है, मुख्तलिफ ताबीर के साथ है। 20-30 इस किस्म की अहादीस हैं जिसका खुलासा यही है कि इमाम ज़माना इमाम अपने ज़माने के इमाम की मारिफत के बगैर मरना जाहिलियत की मौत है, यानी फिर वो इस्लाम पर नहीं मरेगा, वो कुफ्र पर मरेगा, और उसकी तफसील अलग है। आपका जहां पर सवाल है कि मारिफत क्या है, यकीनन एक मारिफत हकीकी कुन है, मारिफत का लफ्ज इस्तेमाल होता है, जो उसकी हकीकी मारिफत है, उस हकीकी मारिफत तक हमारी रसाई नहीं है। इस मारिफत का जहां तक ताल्लुक है कि वो फिर जाहिलियत की मौत नहीं मरता है, वो अपने जमाने के इमाम को पहचानता हो, उसकी बेअत में हो, उसे अपना इमाम तस्लीम करता हो और अपनी जिंदगी को उस इमाम की फरमान के मुताबिक ढालने के लिए तैयार हो, और उस इमाम का जब हुक्म हो जाए, खुदा करे हमारी जिंदगी में इमाम का जहूर हो और वो जो हुक्म फरमाए हम उन अहकाम को माने, और जो अहकाम इमाम के हम तक पहुंचे हुए रिवायात की अहादीस की सूरत में और मुश्तहिदीन वो बयान करते हैं, उन अहकाम को तस्लीम करें, अमल करें ना करें वो बात की मरहला है। मारिफत का मतलब यह है कि ये मेरा इमाम है और इस इमाम से मैंने ये अहकाम लेने हैं और ये मुझ पर वाजिबुल इताअ हैं, इसको मैं तस्लीम करूं तो ये जो है जाहिलियत की मौत नहीं मरेगा। उसके बाद फिर इसके अपने अमल शुरू हो जाएंगे, इसका अमल कैसा है उसका उसके अपने अमल के मुताबिक होगा। अगर आपने मारिफत की मिसाल दी शहदाए करबला की, तो फिर फाज़ फौजन अजीमा, वो फिर फौज अजीम की मंजिलत पर फाइज होंगे। शुरू बेस लाइन कहाँ से है? अगर आप तारीफ बे इमामत हैं तो आप जहालत की मौत से इस्लाम की मौत में आ गए। इस्लाम की मौत में जब आप आ जाते हैं, उसके बाद फिर आपकी मारिफत के मुताबिक आपके अमाल हैं और उसके मुताबिक आपको जजा है। और अगर आपकी मारिफत और आपके अमाल अस्हाब करबला के बराबर हो जाए तो फिर या लैतनी पूरा हो जाता है और आप फौज अजीम पर फाइज हो जाते हैं।
सलामुन अलैकुम। आगा मेरे आपसे ये सवाल है कि जैसे हदीस में मिलता है कि जो इल्म की राह में, जी हम लखनऊ से बात कर रहे हैं इंडिया से, आगा मेरा ये सवाल है कि जैसे इमाम की हदीस मिलती है कि जो भी इल्म की राह में कोशिश करता है और वो इस राह में मर जाता है तो उसकी मौत शहादत की मौत होती है, लेकिन मेरे ख्याल से ये इल्म इल्म दीन होगा, लेकिन अगर आगा ये आप मतलब हमने उलमा से ही सुना है कि जो भी इंसान मतलब खुदा के लिए करे, जो भी इल्म वो खुदा के लिए हासिल करे तो वो इल्म दीन बन जाता है, भले ही वो इल्म दुनिया भी खुदा के लिए अगर हासिल कर रहे तो वो इल्म दीन बन जाता है, तो अगर हम कोई इल्म ऐसा कर रहे हैं, कोई प्रोफेशनल कोर्स ऐसा कर रहे हैं जो हम सिर्फ खुदा के लिए कर रहे हैं जिसके बाद हम अपने कौम की खिदमत कर सकेंगे, कुछ ऐसा इंस्टीट्यूट कायम कर सकेंगे, तो आगा अगर हम इस राह में मर गए तो क्या हमारी भी मौत शहादत की ही मौत होगी? और आगा मेरा एक दूसरा सवाल आपसे ये है कि हम जाकिरा भी हैं, जिक्र अहले बैत भी करते हैं, तो आगा जैसे हम लखनऊ में रहते हैं और आजकल हमारा मेंबर बहुत मजलूम है आका, यहाँ पे जो भी आता है, जो भी पढ़ के चला जाता है, हम बस वाह वाह करते हैं, और हमारी गलती कि हम उसको इतना ऊपर कर देते हैं कि वो ऊपर जाके हमारे खिलाफ बोलने लगता है, कि जैसे ये है भी कि कूफे से मिल रही है किसी शहर की अदा, डरता हूँ मैं अनीस कहीं लखनऊ ना हो। तो आगा हमने देखा कि मतलब ऐसे ऐसे जाकिरीन पढ़ते हैं, तो मतलब ऐसी ऐसी बातें पढ़ देते हैं कि जैसे जो बिल्कुल भी समझ में नहीं आती, और लोग वाह वाह करते हैं, अगर लोगों को कुछ बताओ तो वो यही कहते अच्छा तुमको मतलब कुछ ना कुछ इनसे होगी, कुछ मतलब तुम भी जाकिर हो वो भी जाकिर हो, तो मतलब दूसरा इंसान दूसरी चीज सोचता है कि इनके अंदर जेलसी होगी या हसद होगी कुछ और होगा। तो हम ऐसे लोगों की ना हम मजलिस सुनना चाहते हैं, ना हम ऐसे लोगों के जाना चाहते हैं, क्योंकि वहां पे जिक्र अहले बैत तो नहीं हो रहा है, बस एक फॉर्मेलिटी अदा हो रही है। लेकिन आगा मेरे ऊपर प्रेशर रहता है कि नहीं जाओ शिरकत की मजलिस में जाओ घर से, तो हम जाते हैं तो हम यही सोचते हैं कि हो सकता हो मेरे अंदर से खुदा ना करे अगर तकब्बुर हो तो मेरे अंदर से तकब्बुर शायद दूर हो जाए, क्योंकि अल्लाह ने मतलब उस शख्स को ऊपर बिठाया है, हमें नीचे बिठाया है, और भी चीजें। लेकिन हम आकर दिल से नहीं जाना चाहते हैं, मजबूर होके जाते हैं ऐसे लोगों की मजलिस सुनने के लिए। कुछ रहनुमाई फरमा दें।
जज़ाकुमुल्लाह। अच्छा, जो पहले आपका सवाल है कि जो इल्म की राह में मारा जाएगा, और इस इल्म से मुराद दीनी इल्म है या दुनियावी इल्म है, ये जो इल्म की तकसीम है दीनी और दुनियावी, ये हमारी नहीं है, इस्लामी नहीं है। आइम्मा ने हमें ये तकसीम नहीं सिखाई है, सिरे से ये तकसीम है ही नहीं कि इल्म जो है या दीनी है या दुनियावी है। इमाम जाफर सादिक अलैहिस्सलाम की दानिशगाह में, यूनिवर्सिटी में कोई ऐसी तकसीम नहीं थी, ये दीनी स्टूडेंट है और ये दुनियावी स्टूडेंट है, कि कुछ तो जीन्स में आ रहे हो और कुछ अवाकवा में आ रहे हो, ऐसा नहीं है। वहां हर चीज की तालीम दी जा रही थी। आप यूं सोच लीजिए कि जो इमाम जाफर सादिक अलैहिस्सलाम का शागिर्द है, उसे शागिर्दी इमाम में अगर मौत आ जाए तो वो शहीद की मौत मरा या नहीं मरा, इस हदीस का वो मिसाक हुआ या नहीं हुआ, वो यकीन हुआ। जब वो हुआ तो ये तकसीम है ही नहीं कि ये दीनी इल्म है और ये दुनियावी इल्म है। हाँ, इल्म का एक हिस्सा है अकाइद का, जिसके बगैर आपकी जिंदगी शुरू ही नहीं होती है। अगर आपको खुदा का, जैसे हमने पहले इमाम का हुआ, इमामत का, नबुवत का, रिसालत का, कुरान का, माद का, इनका इल्म नहीं है और आपका ईमान सही नहीं है, तो आपका सफर ही शुरू नहीं हुआ किसी भी तरफ, वो जरूरी है। उसके अलावा ना कोई दीनी इल्म है ना कोई दुनियावी इल्म है, सारा खुदा की खल्क की हुई इस कायनात का इल्म है, और इन तमाम उलूम के जरिए आप खुदा तक ही पहुंचते हैं। अगर दरमियान में ट्रैप ना हो जाए और आपको मुनहरिफ किया जाए, तो जो दीनी उलूम जिनको आजकल हम कहते हैं, वहां से भी लोगों को बहुत मुनहरिफ किया जा सकता है और किया जा रहा है। दीनी उलूम सिर्फ वो तो नहीं है ना जो आपके हौजे में पढ़ाया जाता है, जो सारा दीनी इल्म पूरे मकातिब मज़ाहिब पढ़ा रहे हैं और इस्लाम के भी सारे पढ़ा रहे हैं, वो कहने को कुरान और हदीस है, लेकिन उस कुरान और हदीस से ना कोई शहादत मिलती है ना कोई जन्नत मिलती है। जो अहले बैत के दर से दूर होकर जो कुरान है जो हदीस है, उससे कोई चीज जन्नत हासिल नहीं हो सकती है। जन्नत का हुसूल यकीनन अहले बैत के ही रास्ते है। उसके बाद ये मेरा ख्याल है वाज़ह हो गया होगा कि हम ये इस तकसीम को ही नहीं मानते कि दुनियावी उलूम और दीनी उलूम। जहां तक आपका ये ताल्लुक है कि आप जाकिरा हैं, खुदा आपके जिक्र को कबूल फरमाए, और ये बहुत बड़ी सआदत है, और दुनिया की, मेरे हिसाब से दुनिया की सबसे बड़ा रुतबा यह है कि इंसान जिक्र करता हो इमाम हुसैन अलैहिस्सलाम का। और अगर रिवायत, बहुत सी रिवायत है कि एक आंसू अगर आपका निकलता है और आपके जिक्र की वजह से किसी एक का एक आंसू निकलता है, तो ये आंसू आपके और आतिश जहन्नम के दरमियान हिजाब बन जाता है, इन आंसुओं की वजह से जन्नत वाजिब हो जाती है। बहुत सी रिवायत है इस फजीलत को, यानी जिक्र हुसैन और जाकिर हुसैन होने की फजीलत पर हमें फख्र करना चाहिए, और हम सबको, जितने भी सुन रहे हैं, हम सबको जाकिर बनना चाहिए। और कुछ नहीं हो सकता, अपने घर में अपने दो बच्चों को सामने बिठा के मैं जिक्र कर सकता हूं अगर, तो मुझे ये काम जरूर करना चाहिए। अगर मैं सोशल मीडिया पर जिक्र कर सकता हूं किसी अच्छी तकरीर को, अच्छी हदीस को, अच्छे जिक्र को मैं आगे फैला सकता हूं, जिसे देखकर किसी के आंसू निकल आए, तो आप भी जाकिर हुसैन अलैहिस्सलाम है। रह गया जो ये जाकिर हैं, जो दो किस्म के हैं, जो लोग खतीब हैं, जाकिर हैं, उलमा हैं, जो भी हैं, मेंबर पे आके गुफ्तगू करते हैं, एक दफा वो सरीह शिर्क कर रहे होते हैं, गुलू कर रहे होते हैं, इमाम हुसैन अलैहिस्सलाम के खिलाफ बात कर रहे होते हैं, वो लोग जाकिर हुसैन ही नहीं है, वो लोग इमाम हुसैन अलैहिस्सलाम के मिशन को आगे नहीं चला। ان کی مجلس میں جانا جو کہ نصیریت پر مبنی ہو، غلو پر مبنی ہو، شرک پر مبنی ہو، ان کی مجلس میں جانا، ان کی تائید کرنا گناہ ہے اور وہ کسی صورت میں جائز نہیں. یہ ایک بیس لائن ہے. اس کے بعد بہت سے لوگ ہیں ان کی گفتگو مجھے پسند نہیں آ رہی، وہ غلو بھی نہیں کر رہے، وہ شرک بھی نہیں کر رہے اور وہ ایسا کوئی گناہ نہیں کر رہے، ان کی گفتگو میں وزن نہیں ہے یا ان کے پاس علم نہیں ہے، مجھے وہ پسند نہیں ہے. اس میں اگر میں حسین کی محبت میں چلا جاتا ہوں، مجھے اس سے کام نہیں ہے کہ یہ ذاکر کیسا ہے. ہاں، منحرف نہیں ہونا چاہیے، وہ ذاکر ایسا ہونا چاہیے جو ذکر حسین کرتا ہو. اب مجھے اس کی آواز پسند نہیں ہے، اس کا انداز پسند نہیں ہے، اس کا کوئی اور چیز پسند نہیں ہے، میں اس کی وجہ سے نہیں جا رہا ہوں، میں حسین علیہ الصلوۃ والسلام کی وجہ سے جا رہا ہوں. ہم بھی ذکر کرتے ہیں، یہ جو سارے لوگ آ کے سنتے ہیں، ہماری محبت میں کوئی نہیں آتا ہے، یہ سب حسین کی محبت میں آتے ہیں. اور یہ تمام ذاکروں کو یہ بات پتا ہونی چاہیے. کچھ ذاکرین اس حوالے سے پھر تھوڑا سا غرور میں آ جاتے ہیں اور ان کو تھوڑا سا تکبر ہو جاتا ہے، میں اور پتہ نہیں کیا. ایسا کچھ بھی نہیں ہے، ہماری حیثیت کچھ بھی نہیں ہے. ہمیں بہت زیادہ حیثیت تب ملے گی جب ہم اپنے آپ کو فنا فی الحسین کر سکیں، کہ ہم نظر ہی نہ آ رہے ہوں، نہ ہم ممبر پہ نظر آ رہے ہوں، نہ ہماری آواز آ رہی ہو اور ہماری ذکر سے انہیں حسین نظر آ رہا ہو. ہم ہیچ ہو جائیں، ہم ان عزاداروں کے پاؤں میں بچ جائیں اور ان کی خاک کو ہم اپنے آنکھوں کا سرما بنائیں، تو ہمیں عزت حاصل ہوگی. یہاں حسین کے دربار میں عزت اور ذلت کے معیارات الگ ہیں. یہاں اربعین اسی بات کا اعلان ہے کہ سر کٹانے والا عزیز ہے، عزت پا گیا ہے. اور ہے ہاتھ من نزلہ کا نعرہ بلند کرتا ہے، اس کا خاندان اسیر بھی ہوتا ہے، اس کو قید و بند کی سہولتیں بھی برداشت کرنی پڑتی ہے، لیکن ذلت اس کے قریب بھی نہیں آ سکتی.
جی عالیہ بطول، کہاں سے بات کر رہی ہیں؟
مقام کرما سے بات کر رہی ہوں. قبلہ، میرا سوال یہ ہے کہ جیسے آپ نے بھی ابھی فرمایا کہ اربعین پہ جو تھے سب شہداء کے سر جو قبور میں، ان کو پھر دفن کر دیا گیا، تو میں یہ جاننا چاہوں گی کہ جب تدفین ہوئی تھی، تمام لاشیں بے گور و کفن جب پڑے تھے، تو امام زین العابدین علیہ السلام تشریف لائے تھے اجازہ امامت سے، اور آ کے تو انہوں نے یہ ساری قبور بنائی تھی اور خود انہوں نے نشان بتایا یہاں دفن کریں کے ساتھ مل کے. تو جب یہ سروں کو جب قبروں میں منتقل کیا گیا، اس وقت یہ کام کس نے کیا ہے، اور کیا ہر قبر کو دوبارہ کھودا گیا ہے؟ کچھ اس سلسلے میں رہنمائی فرما دیجیے، بہت شکریہ.
جزاکم اللہ خیر الجزا. اس سلسلے میں ڈیٹیل کتابوں میں اس ڈیٹیل سے جس طرح آپ مطالبہ فرما رہی ہیں اس طرح نہیں ہے. اور یقیناً امام زین العابدین علیہ الصلوۃ والسلام جب اعجاز امامت سے تشریف لائے بھی تھے، باقی جو اجساد تھے شہداء کے، انہیں آپ نے بنی اسد کے کی مدد سے دفنایا. لیکن جب امام حسین علیہ الصلوۃ والسلام کو دفنانے کی باری آئی، تو انہوں نے کہا بنی اسد سے تم دور چلے جاؤ. تو انہوں نے کہا آپ اکیلے کیسے دفنائیں گے ایک ایسے لاش کو جو کہ پائمال ہوا ہو، اسے جمع کر کے دفنانا آسان تو نہیں ہے. پھر جوان بیٹا بوڑھے باپ کو دفنائے اور وہ بھی اس تنہائی میں دفنائے. تو امام نے فرمایا ان معی من یعیننی، اتنا ہے روایت میں، اس کے بعد ڈیٹیل نہیں ہے، کہ میرے ساتھ میری مدد کرنے والے ہیں. اب یہ مدد کرنے والے کون ہیں؟ یہ امیر المومنین تشریف لائے ہیں، رسول خدا تشریف لائے ہیں، حضرت زہرا تشریف لائی ہیں، فرشتے ہیں، اس کی ڈیٹیل ہمارے پاس نہیں ہے. تو جب امام زین العابدین علیہ الصلوۃ والسلام خود موجود ہیں اور ان سرائے مقدس کو دفنایا ہے، تو یقیناً جو سرائے مقدس ہیں امام حسین علیہ الصلوۃ والسلام کے، ان کے لیے یقیناً پھر باقی لوگ بھی جو وہاں ہیں اور آپ کے کاروان سے بھی ہیں، ان کو بھی دور کیا گیا ہے. یہ روایت میں نہیں ہے، لیکن اس جو سیوم کی روایت ہے اس سے میں استنباط کر کے کہہ رہا ہوں کہ یہاں پر بھی مدد کے لیے، آپ کی مدد کے لیے لوگ تھے اور فرشتے تھے، معصومین تھے، اور انہوں نے کیسے دفن کیا، کیسے ہوا، اس کی ڈیٹیل میرے علم میں نہیں ہے اور جو کتابیں میں نے دیکھی ان میں بھی نہیں.
السلام علیکم.
میں مغرمہ راجہ سے بات کر رہا ہوں، ضلع جنگ.
जी सवाल पूछिए रसना।
मैं ये पूछना चाहता हूँ कि करबला में इमाम अली अलैहिस्सलाम के कितने बेटे थे? जहाँ तक मैंने एक दो किताब में पढ़ा तो वहाँ पे तकरीबन 13 बेटे बताए गए, तो इमाम अली के कुल तादाद में कितने बेटे थे और क्यों ना करबला में शहीद? तो जी इसमें मुझे रहनमाई फरमा दीजिए।
मेरे अभी हुजूर ज़हन नहीं है तादाद एग्जैक्ट के कितने बेटे थे कितने शहीद हुए, अभी मेरे उसमें नहीं है, उसको आप सर्च कर लीजिएगा आपको मिल जाएंगे। मेरी अपनी कोई।
अस्सलाम वालेकुम।
वालेकुम सलाम।
वालेकुम। मेरा सवाल, मैं लाहौर से बात कर रहा हूँ। मेरा सवाल यह है कि क्या हजरत उमर कुलसुम की शादी हजरत उमर से हुई थी क्या?
ठीक हो गया। इस पे हमारा मौकिफ है कि ये असलन ऐसी बात नहीं हुई और इस पे बहुत सी तहकीक मौजूद है, किताबें मौजूद हैं, रिसाले मौजूद हैं, और ये हमारा मौकिफ है और हमारा मुत्तफ़का मौकिफ है। और जो इसके तहकीक अगर आप चाहते हैं उस पे किताबें मौजूद हैं, रिसर्च भी मौजूद है, उर्दू का मुझे नहीं पता, शायद उर्दू में भी होंगी, यकीनन होंगी, और आप सर्च करेंगे तो ही मिल जाएगा। हमारा मौकिफ ये है कि ये ऐसा नहीं हुआ। नेक्स्ट
जी अली अब्बास। जी अली अब्बास कहाँ से बात कर रहे हैं? जी आपकी आवाज नहीं आ रही अली अब्बास। नहीं आपकी आवाज क्लियर नहीं। जी नेक्स्ट नौजीन शिरजील, माइक अनम्यूट कीजिए।
अस्सलाम वालेकुम अलामा साहब।
वालेकुम सलाम वरहमतुल्लाह।
आपको देख के बहुत खुशी हुई और मैंने फेसबुक पे देखा था कि आप कराची तशरीफ ला रहे हैं, मैं कराची से हूँ, तो बहुत खुशी हुई और आपको सुनने का बहुत इरादा है इंशाल्लाह लाइव यहाँ पे हम आपसे फैजयाब होंगे, तो उसके लिए हम बहुत एक्साइटेड हैं, बहुत खुश हैं कि जल्द अज जल्द आप आए और इंशाल्लाह आपको सुनने का मौका मिले। और बस और ऐसा कोई क्वेश्चन नहीं है,
लेकिन
बस आपको शुक्रिया, जी शुक्रिया अदा करने के लिए कहना।
जी सैयद भाई कहाँ से बात कर रहे
हैं? अस्सलाम वालेकुम। जी मैं नॉर्थ अमेरिका से बात कर रहा हूँ। मौलाना से सवाल है कि हौजे के जो तालिब इल्म हैं उनको ईरान में कौम में काम करने की इजाज़त नहीं होती, और जब वो पाकिस्तान में अपनी तबलीगात का सिलसिला शुरू करते हैं तो प्रॉब्लम ये हो जाती है, जब पैसे का एक फ्लो आता है और शोहरत का एक झनकार आती है तो उनकी जड़ें टूट जाती हैं, क्योंकि कभी पैसे से डील ही नहीं किया, पैसा कमाया ही नहीं। तो इसके लिए हौजे की क्या प्लानिंग है, या उलमा इसकी इजाजत क्यों नहीं देते कि वो वहां पर जॉब भी कर सकें ताकि पैसे से डील करने की आदत हो सके?
वालेकुम अस्सलाम व रहमतुल्लाहि व बरकातहू। इसमें कुछ अजम्पशंस आपकी हैं वो सही नहीं है, और इसलिए हम ये लंबी चौड़ी सी बात है और इस फोरम पे शायद डिस्कस उस तरह हो भी ना सके, बहरहाल मैं आपको यहाँ जितना हो सकता है वो जवाब दूंगा। एक तो ये है कि हौजे में पढ़ने के लिए जो जाता है उसे फिर काम करने की इजाज़त का मतलब यह है कि वो पढ़ने के लिए आया, वो स्टूडेंट वीजे पे है, स्टूडेंट वीजे पे वो काम पढ़ेगा, रह के पढ़ाई के साथ जितना काम हो सकता है वो सारे वहाँ पर स्टूडेंट्स काम करते हैं और उनसे उनको आमदनी भी होती है। ऐसा नहीं है कि वहाँ उनको कोई पैसे का नहीं होता है और आमदनी का नहीं होता। अभी ही हौजे से जो लोग आ रहे हैं यहाँ मजलिसें पढ़ रहे हैं, वापस हौजे में जा रहे हैं, और उसके अलावा किताबें भी लिख रहे हैं, रिसर्च भी कर रहे हैं, और भी बहुत से ऐसे काम हैं ट्रांसलेशन वगैरह का जो कि वहाँ इस दीनी तालीम के साथ जिन कामों को किया जा सकता है वो वहाँ करते हैं, और उसकी वजह से ये कहना कि वहाँ पे इजाज़त नहीं है और वहाँ उन्होंने पैसा देखा ही नहीं होता, ये पहली अजम्पशन है। दूसरा ये कि क्योंकि उन्होंने पैसा नहीं देखा होता है इसलिए वो यहाँ आके पैसे देख के वो उनको पता नहीं क्या हो जाता है, ये दूसरी आपकी तरफ से वो है हुस्न ज़न है। ऐसा यहाँ पर जो आए हुए हैं हौज़ाए इल्मिया से हजारों की तादाद में, हजार साल का हौज़ाए इल्मिया है पाकिस्तान, हिंदुस्तान की तारीख जब से हमें मालूम है तब से भी यहाँ हजारों की तादाद में लोग आए हैं, और जिस तबके ने सबसे ज्यादा बेलोस खिदमत की है माशरे की, वो यही तबका है जो इल्म दीन पढ़ के वापिस आया है, और उसे माल और दौलत और फलान कोई उसके सेहत पर उसको असर नहीं पड़ा। कुछ अफराद वो हर फील्ड में होते हैं, जो आप पैसे दें तो वो पैसे की वजह से खराब हो जाते हैं, पैसे ना दें तो भी खराब हो जाते हैं। तो कुछ अफराद को लेकर पूरे सिस्टम को ये कहना कि इस में खराबी है, ये नाइंसाफी होगी। मकतब अहले बैत का ये तुर्रे इम्तियाज है, शिया उलामा का ये इफ्तिखार है कि वो माल के पीछे न बिके हैं। बाकी तमाम आप उनको देख लीजिएगा, मैं इस इस्तेआत को छोड़ के बात कर रहा हूँ, आप दो चार पांच लोगों को पेश करें लाखों उलामा में से तो वो कोई आदत नहीं है, और कुछ लोग जो वहां गए और कुछ अर्सा वहां रहे और वो नहीं पढ़े या उनको वो समझ में नहीं आए वापस आए, वो भी इसमें शामिल नहीं है जो नाकाम लोग हैं। हम उनकी बात कर रहे हैं जो इस फील्ड में आए हैं, और इस फील्ड में आने के बाद असल में यह है कि अगर वो इमाम ज़माना अजल्लाह फरजहु शरीफ का सरबाज बना है, सिपाही बना है और उस मिशन को आगे लेके चल रहा है, तो फिर हमें जो तालिबे इल्म की मैं बात कर रहा हूँ, मुझे जो तालिबे इल्म है उसका मसला कमाई का होता ही नहीं है, उसकी उसके रिज्क की जमानत खुदा ने ले रखी है, वो इमाम ज़माना अजल्लाह फरजहु शरीफ के पे रोल पे हो जाता है, उसको फिर लोगों के हाथ में मौजूद मेल से उसका कोई वास्ता नहीं होता है। हाँ, ये मेल लेकर गरीबों तक पहुंचाना, दीनी काम करना उलमा की जिम्मेदारी होती है, और इसमें बहुत सा मिसकंसेप्शन है। मैं जैसे अर्ज किया कि अभी वक्त महदूद है और आपकी बहुत से लोगों ने भी हाथ बुलंद किए हुए हैं, यहाँ इस पर मुमकिन नहीं है। मसला हमने हौजे के सिस्टम को सिरे से समझा ही नहीं है, जितने भी शुभात पैदा होते हैं, शकूक पैदा होते हैं, हम सिरे से एक निज़ाम को समझे ही नहीं हैं, और उस निज़ाम को हम इस निज़ाम के साथ जिसको हम थोड़ा बहुत समझते हैं जो आजकल दुनिया में राइज है उसके साथ कंपेयर करते हैं, वो बिल्कुल टोटल चीज ही और है। जो हौजवी निज़ाम है वो चीज ही और है, वहां हमारी सरकार और है, यहाँ आपकी सरकार और है, जो दुनियावी निज़ाम की मैं बात कर रहा हूँ, वो दोनों में बहुत फर्क है। ये सरकार अगर जब तक ग्रेड न दे, तनख्वाह न दे, पेंशन न दे, फलान न दे, तब तक कोई काम नहीं करता, लेकिन जो हमारी सरकार है उसके लबों के इशारे पे, उसके चश्मे अबरू के इशारे पे, यहाँ आप जैसे, मुझ जैसे, आप जैसे सरबाज भी, आप भी उसी में शामिल हैं, जान देते हैं। यहाँ पैसों की बात नहीं है, यहाँ माल की बात नहीं है, यहाँ शोहरत की बात नहीं है। मैंने आपसे पहले के जो हमारी जाकिरा ने लखनऊ से बात की थी, वहां मैंने कहा था कि जाकिर वो है जो आजादार के पांव की खाक को अपने आंखों का सुरमा समझे और वो फना फिल हुसैन हो जाए, वो नजर ही ना आए। तो इसके इसमें बहुत सी मिसकंसेप्शन है, अगर कभी इस मौजू को आप लेकर आए और हम मौजे को बैठ के समझाएं तो पता चलेगा क्या, तो फिर इनमें से अक्सर जो शुबहात ईजाद किए जाते हैं या हमारे अपने जहनों में आते हैं वो न समझने की वजह से टोटल डिफरेंट फील्ड है। मैं थोड़ा सा आपको ये समझा दूं, इसी फर्क ऐसा ही है, हम आलम मुल्क में रहते हैं, हमें आलम मलकूत का क्या इल्म कि वहां क्या होता है क्या नहीं होता है, और हमें जो भी समझाया जाए हमें समझ में नहीं आएगा। वल्लाह इससे भी बढ़कर, जितने आपके जहन में बहुत है इतने में बात कर रहा हूँ, इससे बढ़कर फर्क है इस आलम में और उस आलम औजवी में। हाँ, उसमें कुछ लोग नाकाम हैं और उस आलम में जा ही नहीं सके हैं, वो आप उनको हमारे अफराद समझते हैं, मुझ जैसे अफराद जो उसको समझ ही नहीं सके, किसी रुतबे तक पहुंच ही नहीं सके, ना इल्म आया उसके पास, ना इल्म आया, ना कोई बसीरत आई। मुझ जैसे चंद लोगों को देखकर हौज़े इल्मिया पर आप अटैक ना करें, उस सिस्टम पर नहीं ना करें जिसकी सरपरस्ती इमाम ज़माना अजल्लाह फरजहु शरीफ फरमा रहे हैं, वो बेहतरीन, दुनिया का बेहतरीन सिस्टम है। तमाम दुनिया के सिस्टम को उस सिस्टम को फॉलो करना चाहिए, अगर समझ में आए। मुझ जैसा कोई ना अहल ना निकम्मा शख्स जो उससे मुस्तफीद नहीं हो सका, उसे देखकर इस सिस्टम को जज ना कीजिए। नेक्स्ट
जी, अगर हो सकता है मेरे समझने में गलती हो गई हो, क्योंकि मैं वहां पर दोस्तान के साथ कुछ अरसा रहा तो उन्होंने कहा हमें काम करने की इजाजत नहीं है, लेकिन हो सकता है कोई खबर के इंतकाल में गलती हो गई हो। एक सवाल और है, जंगे सलासल के बारे में कहा जाता है कि कुछ लोग कहते हैं कि 12,000 अफराद को मौला अली अकेले गए, बांधा और कैद करके ले आए। इस बारे में आप क्या कहेंगे?
इस किस्म की जो रिवायात हैं उसमें जो अगर आप सनदी अभास करके उनको कहना चाहें कि इसमें इसकी सनद सही है या नहीं है, मेरी अपनी जाती तहकीक नहीं है इस पर। मैं अगर इसमें से कहूंगा ना कि भाई ये सही है और ये सही नहीं है, किताबों में चीजें मौजूद है, जहां मेरी जाती तहकीक नहीं है वहां मैं कहूंगा इसमें मेरी जाती कोई तहकीक नहीं है, और रिवायत मौजूद है उस रिवायत पे आप उसको अमल करना चाहें। और एक और भी है, इस किस्म की जंगों में दो दो किस्म की रिवायत आती हैं, हम जिससे हमें एक्सपीरियंस होता है, हमारा जो वो होता है। एक रिवायत वो है जिस पर हमें हलाल हराम हमारा मुतवक्फ होता है, अकीदा हमारा मुतवक्फ होता है, वहां बहुत ज्यादा सख्ती होती है। उसके अलावा जो रिवायात हैं उसको आप नकल कर सकते हैं, मसाइब की जितनी रिवायात हैं वो तमाम रिवायात में हम उस तरह जाकर सनद को नहीं देखते, हम सिर्फ कहते हैं रिवायत है वसलाम, वो अगर किसी और चीज से मुतसादिम नहीं है। तो यहाँ यह कि मेरी अपनी इस पर रिसर्च नहीं है। हमारे पास
मौलाना साहब के नाम खत है मौला अली का। तुम्हें मालूम है कि मैंने लोगों के बारे में पूरे तौर से हज्जत ख़त्म कर दी और तुम्हारे मामूलात से चश्म पोशी करता रहा, यहाँ तक कि वो वाकया हो कर रहा जिसे होना था और रोका ना जा सकता था। यह किस्सा लंबा है और बातें बहुत हैं, बहरहाल जो गुजरना था गुजर गया, जिसे आना था आ गया, लिहाजा उठो और अपने हाँ के लोगों के साथ मेरी बेयत हासिल करो और अपने साथियों के वक्त के साथ मेरे पास पहुंचो। वस्सलाम। ये रहनुमाई फरमाए, समझाए एकदम।
कहाँ से बात कर रहे हैं?
मैं लाहौर से।
अच्छा, मैं अभी अर्ज कर रहा था कि हमारे पास कुल अभी 10 मिनट हैं, आपके सवालात हैं। आपने पूरा खुतबा पढ़ने के बाद कहा कि ये खुतबा आप हमें समझाएं। मैं ज्यादातर अरबाइन जो कि हमारा मौजू था इसको मैं नहीं पढ़ सका। मैं इसको अगर पढ़ के मैं इसको समझाना शुरू कर दूं तो फिर हमारे पास वक्त नहीं बचेगा, ये नहीं कर सकूं जो हमारे मौजू का था। इस खुतबे को अभी पढ़ के इसको समझाना मुमकिन नहीं है। इसमें अगर आपको कोई सवाल हो तो वो सवाल का जवाब देना मुमकिन है कि इस खुतबे का से ये सवाल पैदा हो रहा है उसका क्या जवाब है, ये मुमकिन है, लेकिन इसको पूरा समझाएं ये मुमकिन नहीं है इस वक्त।
अस्सलाम वालेकुम।
वालेकुम सलाम।
आगा साहब, मैं इंडिया से बात कर रहा हूँ। आगा साहब, मैं इंडिया से बात कर रहा हूँ। तो मेरा सवाल कुरान मजीद की एक सूरे की आयत से है, अगर इजाजत है तो पूछ सकता हूँ? जी, सूरे कैफ में आयत नंबर 110 में अल्लाह ने रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम से इरशाद फरमाया कि आप कह दीजिए कि मैं भी तुम्ही लोग की तरह बशर हूँ। तो इस आयत की मुझे मुकम्मल तफसीर बता सकते मौलाना साहब? मुझे जानना था
जी
ये आयत कब नाजिल हुई और किस लिए नाजिल हुई, मतलब क्या वाकया पेश आया था जो अल्लाह ने कहा कि आप इरशाद फरमा दीजिए, कह दीजिए कि मैं भी आप लोगों की तरह बशर हूँ। क्योंकि इस आयत को दिखाकर तकफीरी लोग या बहुत से लोग इसको बहुत प्रोपेगेंडा में करते हैं कि हमारे नबी देखिए अल्लाह ने फरमाया कि वो बशर थे हमारी तरह, नूर नहीं थे।
ठीक हो
जी। आगा
इस आयत में कुल इन्नमा अना बशरुम मिस्लुकुम यूहा इलैया, आयत पूरी भी नहीं पढ़ते ना, मसला ये है। ठीक, आपको आप उन्हीं तकफीरियों से कहें ना कि यार ये आयत को तो आगे ही पढ़ो। ठीक, कुल कह दीजिए इन्नमा अना बशरुम मिस्लुकुम, मैं तुम जैसा बशर हूँ। यकीनन रिसालत नाब सल्लल्लाहु अलैहि वसल्लम हयात बशर में ही थे ना, बशर ही थे, हम तो ये तो नहीं कहते कि फरिश्ता थे। ठीक, और तमाम मुशरिकीन जो ये कहते रहे कि भाई आप फरिश्तों को लेके आए, तो आपने कहा नहीं, कह दीजिए इनसे कि मैं जिस्मानी लिहाज से जिस्मानी तौर पर जाहिर बीन लोगों के लिए तुम्हारी तरह का ही इंसान हूँ, मैं आता हूँ, खाता हूँ, पीता हूँ, सोता हूँ, इज्दिवाज करता हूँ, औलाद रखता हूँ, चलता हूँ, फिरता हूँ, नामरई नहीं हूँ, नजर आता हूँ, लेकिन आगे भी चले ना, मैं फिर हम जैसा कैसे हो गया। ठीक है ना, यूहा इलैया, मगर इन्नमा अना बशरुम मिस्लुकुम यूहा इलैया, लेकिन मेरी तरफ वही आती है, جب وحی آ گئی تو پھر میں اس زمین پہ نہیں رہا، پھر میں آسمانوں پہ چلا گیا، پھر میں ملکوت سے متوسل ہو گیا، پھر میں خدا کا پیغمبر ہو گیا، خدا کا رسول ہو گیا. میں اس کو بیان نہیں کر رہا کہ میری حقیقت کیا ہے، اس کو سننا ہے تو اول ما خلق اللہ نوری ہے، روایات ہیں اور سب اپنی جگہ ہیں. اسی آیت سے استدلال کرتے ہیں، وہ جب استدلال کرتے ہوئے آپ سے کہتے ہیں انما انا بشر مثلکم، یہاں رک جاتے ہیں تو یہ اس طرح ہے لا تقربوا الصلاۃ، نماز کے قریب ہی مت جاؤ. تو آپ کہیں گے یار خدا ہر جگہ اقیم الصلاۃ کر رہا ہے، اس آیت میں آ کے خدا نے کہا کہ لا تقربوا الصلاۃ، بھائی وہ انتم سکارا آگے بھی پڑھو نا. اگر آپ آدھی آیت پڑھیں گے تو وہ آدھی آیت سے تو کفر ثابت ہوگا، ایمان ثابت نہیں ہوگا. انما انا بشر مثلکم یوحا الیہ، یہ یوحا الیہ میں کیا ہے؟ فاوحا الی عبدہ ما اوحا. جب معراج پہ گئے نا، جب آگے پہنچے کعبہ حسین، تو اس کے بعد کی جو داستان بیان نہیں ہو سکتی، قصہ بیان نہیں ہو سکتا. وہاں خدا کہتا ہے پھر میں نے اپنے آپ پر وحی کی اور تم کیا جانو کہ کیا وحی کی. اس کے بعد کا داستان اور اس کے بعد کے قصہ اور اس کے بعد کی منزلتیں الفاظ اور تعبیر میں ہمیں بیان نہیں کی جا سکتی ہے. یہ رسالت مآب صلی اللہ علیہ وآلہ وسلم کی منزلت ہے.
جی السلام علیکم.
وعلیکم السلام
جی. آگا جب ایسے ایک کامن کوشچن پوچھنا تھا کہ مطلب یہ اربعین کے لیے آپ کوئی ٹپ بتا سکتے ہیں، مطلب پورے سفر کے لیے کون سا کوئی بہترین کوئی عمل یا ایسا کچھ، یا کس طرح ہم پورا سفر انجام دے کر، ایسا نہیں ہو کہ ہم اربعین چاہے اور بعد میں لگے کہ ہم یہ عمل تو کیا نہیں، کوئی مخصوص عمل ہے کچھ اور؟
آپ کہاں سے بات کر رہی ہیں نیلم؟ ذرا
ٹھیک ہو گیا.
میں انڈیا ممبئی سے ہوں.
ٹھیک ہے، اچھا شاید یہ آخری سوال ہو یا اس کے بعد اگر ہے تو ایک سوال اور میں لے سکوں. پھر میں کیونکہ پہلی دفعہ آپ کی اس بزم میں آیا ہوں، مجھے آپ کے فارمیٹ کا بھی اندازہ نہیں تھا، میری کو آگے کچھ کمٹمنٹ ہے. اور آئندہ اگر آپ لوگ چاہیں گے میں آزاد ٹائم لے کے آؤں گا، اور انتہائی خوبصورت گلستان آپ نے گلشن سجایا ہوا ہے پوری دنیا سے، اور میں آپ کے سوالات سے بھی متاثر ہوا ہوں، آپ لوگوں کے جذبے سے بھی، اور اپنی کم علمی پر میں شرمندہ بھی ہوں. میں آپ لوگوں کے اتنے خوبصورت سوالات کا اس طرح جواب میرے پاس بھی نہیں ہے، کسی کے پاس بھی نہیں ہے. اور یہ اربعین کا آپ نے عرض کیا، اربعین کچھ تو اعمال آپ جائیں گے کتابوں میں پڑھیں گے، ان اعمال کو آپ انجام دیں. اس میں غسل کرنا ہے، زیارت پڑھنا ہے، اور تحت قبۃ الحسین علیہ الصلاۃ والسلام اگر آپ پہنچ سکیں وہ عمل ہے. در حقیقت اسے سمجھنا ہے. آپ اگر اسی زیارت اربعین کو جانے سے پہلے پڑھ لیں، ترجمے کے ساتھ پڑھ لیں اور اسے سمجھ لیں. اور ہمیں آج تھوڑی سی توقع یہ تھی، میں نے زیادہ زیارت اربعین پہ فوکس نہیں کیا، نہیں تو میں وہاں کرتا، میں کوشچن آنسر میں مجھے زیادہ توقع یہ تھی کہ زیارت اربعین سے سوالات آئیں گے. اور جب ہم یہ کوشچن آنسر سیشن کرتے ہیں تو ہمیں پہلے تھوڑا سا تیار ہو کے پڑھ کے آنا چاہیے اس ٹاپک کے متعلق، اور اس میں سے ہمیں سوال آنے چاہیے. مجھے ابھی کوئی حرج نہیں ہے، آپ جیسے جو بھی سوال کریں، مجھے نہیں آتا ہو تو میں سیدھا کہہ دوں گا، اور میں نے کہا بھی ہے کہ اس میں میری نظر نہیں ہے یا اس میں میرا مطالعہ نہیں ہے. لیکن بہتر یہ ہے آپ اربعین پہ جانے سے پہلے زیارت اربعین کو پڑھ کے سمجھ کر جائیں. اصل چیز معرفت ہے، اور معرفت امام زمانہ امام حسین علیہ الصلوۃ والسلام کے ساتھ جو کی گئی زیارت ہے وہ زیارت انتہائی معنی رکھتی ہے. اور وہاں آپ جائیں تو آپ کو ایک عظیم معجزہ، پہلے بھی انشاءاللہ گئے ہوں گے، ایک عظیم معجزہ ملتا ہے، وہ ہے حسین کی خاطر لوگوں سے محبت کرنا. ہر شخص سے صرف ایک ٹائٹل ہے، زائر حسین، بس مجھے اور کسی چیز سے کوئی غرض نہیں ہے. اس کا عنوان زائر ہے، یہ حسین کا زائر ہے، اس کا مقصد کربلا ہے، اس کا مقصد حسین ہے. میں اس کا عاشق ہوں، میں اس کا اس سے پیار کرتا ہوں، میں اس کا خادم ہوں، میں اس کے پاؤں بھی دباؤں گا، میں اس کو کھانا بھی دوں گا، میں اس کے کپڑے بھی دھوؤں گا، میں اس کے رہنے کا انتظام بھی کروں گا. اور کتنی بڑی قربانی دیتے ہیں یہ لوگ جو آپ کے راستے میں آپ کا استقبال کرتے ہیں، خود اپنی زیارت کو چھوڑ کر زائر کی مدد کے لیے یہاں کھڑے ہوتے ہیں، اور پھر بڑے مشکل سے جا کر اربعین کے دن تھوڑی دیر کے لیے، یہ جب عرب آتے ہیں ایک سلام کرتے ہیں اور فوراً واپس چلے جاتے ہیں، کہ راستے میں جا کر آپ کی خدمت کریں. ہمیں یہ درس لینا ہے کہ کہ ہم نے حسین کے نام پر متحد ہونا ہے، حسین کے نام پر ایک ہونا ہے، ہم نے اپنے اندر کوئی کسی اختلاف کو جگہ نہیں دینی ہے. یہ اربعین کا پیغام ہے. اربعین پہ آپ جاتے ہیں، آپ کو یہ عملی پیغام وہاں مل رہا ہوتا ہے. اس عملی پیغام کو حسین کی خاطر حسین والوں کو چاہو، حسین والوں سے محبت کرو، ان کی دستگیری کرو، ان کے کام کرو، ان کی ہدایت کرو، اور پھر اربعین کے بعد بھی اس کام کو جاری و ساری رکھو.
السلام علیکم مولانا صاحب، میں انڈیا سے بات کر رہا ہوں. جی مولانا صاحب، میرا سوال اربعین سے متعلق نہیں ہے، اجازت ہو تو کر سکتا ہوں. حضرت عائشہ کے بارے میں ہے کہ جب ان کی شادی ہوئی تھی حضور صلی اللہ علیہ وسلم سے، تو ان کی ایج کیا تھی؟ تو ہمارے اہل تشیع کی کتابوں میں ان کی ایج کتنی بتائی گئی ہے؟ کیونکہ اہل سنت کے کتبوں میں تو 6 سال اور 9 سال بتایا گیا ہے، جس کو لے کے بہت ہی ماحول خراب ہے آج کل.
ٹھیک ہو گیا. اچھا، اس پہ ہم زیادہ کمنٹ نہیں کریں گے. روایت میں اسی قسم کی روایتیں ہیں، اور یہی کم سنی کا ہی ذکر ہے، اور اس پہ زیادہ کمنٹ ہم نہ کریں، بہتر ہے آج کل کے حالات میں. باہر جواب یہی ہے کہ تقریباً یہی ایج ہماری طرف کی بتائی جاتی ہے.
ایک لاسٹ سوال لے لیں، علی عباس.
جی
جی، علی عباس سوال کیجیے. آئی تھنک دعا کروا لے، کنکلوڈ کر لیتے ہیں. مائک نہیں کھلا.
ایک ہینڈ ریز اور ہے، اگر آپ ان کو دینا چاہیں. زیادہ ہو گیا.
السلام علیکم.
وعلیکم السلام
آغا جان. میرا سوال یہ ہے کہ پاکستان میں عوام کی علمی حالت اس طرح سے بہتر نہیں ہو سکی ہے کہ چیزوں کو سمجھ سکیں. یہی وجہ ہے کہ علماء بھی اس طرح سے جو حقیقت حقیقی چیزیں سمجھانی چاہیے وہ نہیں سمجھا پاتے، اور زیادہ تر عقائد وغیرہ کی درستگی اور ان چیزوں میں ہی مطلب رکے رہ گئے ہیں، اس سے آگے نہیں بڑھ سکے. اس کی وجہ
یہ حقیقت ہے کہ ہمارے ہاں وہ علمی معیار قائم نہیں ہو سکا ہے جو ہونا چاہیے تھا، جو کہ شیعیان حیدر کرار کو زیب دیتا ہے، وہ نہیں ہو سکا. لیکن اس کے ساتھ ساتھ اگر ہم یہ دیکھیں کہ باقیوں کی نسبت اگر ہم دیکھیں اسی برصغیر میں، تو ہم سب سے آگے ہیں. یعنی شیعہ فرقہ، اس کے جوان، اس کے بچے، اس کی خواتین آگاہی میں، معرفت میں، دینی مسائل میں، عقائد ہی صحیح، عقائد ہی کی بات کر لیں، اور حتی احکام میں بھی باقیوں سے بہت زیادہ آگے ہیں. ہم باقیوں سے پیچھے نہیں ہیں. جو مطلوبہ معیار ہے ہاں، اس سے ہم بہت پیچھے ہیں. اس سے پیچھے ہونے کی وجہ یہ ہے کہ ہمارے ہاں سب سے پہلے علماء کی کمی ہے. نہ یہ کہ علماء ہیں اور وہ اپنا کام نہیں کر پا رہے ہیں، ہمارے ہاں لاکھوں عزاداری کے ممبر ہیں اور علماء کی تعداد ہزاروں میں ہے. جب لاکھوں جگہوں پر ہزاروں نے پہنچنا ہو، تو پھر وہ جو سپیس بند رہ جاتی ہے وہاں پر، پھر ایسے لوگ جن کو دین کا علم نہیں ہے وہ جگہ لے لیتے ہیں، اور انہوں نے اس جگہ پہ آزاداری کو قائم و دائم رکھنے کے لیے بڑا کام کیا ہے، بڑی ان کی خدمات ہیں. اس کو بھی نہیں وہ کرنا چاہیے، اگنور نہیں کیا جا سکتا ہے. اور ان کی خدمات کی وجہ سے اور قربانیوں کی وجہ سے، آزاداری کی خدمت کی وجہ سے آزاداری آج یہاں پہنچی ہے بر صغیر میں. یہ اس کو ہمیں اکنالج کرنا چاہیے. کچھ اس فراغ سے، یہ جو ویکیوم کریٹ ہوا ہے، اس سے دشمن نے فائدہ اٹھایا اور اپنے کچھ ایسے لوگوں کو جو کہ عالم بھی نہیں تھے اور پلانٹڈ تھے، اور انہوں نے گمراہی کو پھیلایا، شرک کو پھیلایا، غلو کو پھیلایا، انحرافات کو پھیلایا، یہ انٹر ہوا، جس کی وجہ سے بہت سے عوام کو علماء سے دور کیا گیا. اس میں کچھ علماء کی بھی غلطیاں ہیں، علماء سے بھی غلطیاں ہوئی ہیں، اور ادھر سے دشمن نے بھی وار کیا ہے، और फिर जब ये मीडिया के जरिए आजादारी और आजादारी का पैगाम, हुसैनियत का पैगाम घर घर पहुंचने शुरू हुआ, तो इसको रोकने का ये वाहिद तरीका था कि इसी प्लेटफॉर्म से ऐसी बातें फैलाओ जो कि नाकाबिले कबूल हो। अगर इस प्लेटफॉर्म से अहले बैत की बातें फैलाया जाता तो इमाम रजा अलैहिस्सलाम ने इरशाद फरमाया है कि अगर ये लोग हमारे कलाम की महासिन को जान लें, लो अलिमु महासिन कलामिना लत्तबाउ ना, तुम्हें और कुछ भी नहीं करना पड़ेगा, हमारा कलाम पेश करते जाओ, साहब सब के सब मोमिन होते चले जाएंगे। इस खतरे के पेश नजर इस माहौल को मुकद्दर किया गया और इन कुछ लोगों के जरिए ये खलीज पैदा की गई अवाम में और उलमा में, उलमा और जाकिरीन में, और इस खलीज के जरिए फिर जहालत को और अवाम में जहालत को डाला गया। हमें इस में जो काम करना है वो इस खलीज को कम करना है, इसको दूर करना है, और लोगों को यूं इल्म से, उलमा से दूर नहीं करना है। इल्म और उलमा से दूर होना अहले बैत से दूरी है। और फिर सिर्फ हमने एक और जो काम कर लिया वो ये किया कि सिर्फ और सिर्फ आज़ादारी के जरिए ये सारा काम हमने सोचा और समझा कि हो जाएगा। आज़ादारी बहुत बुनियादी काम करता है और वाइटल इसका रोल है, लेकिन फिर बाकी जो इंस्टीट्यूशंस हैं उनको भी इस्टेब्लिश होना चाहिए और वो अपने अपने जगहों पे हों, मदारिस हों, दीनिया सेंटर्स हों, बाकी क्रैश कोर्सेज भी हों, मुबल्लिगीन भी हों, ये सारा सिस्टम जब चलेगा। और आज़ादारी तो सिर्फ आपको मुतवज्जे करने के लिए, आपके कुलूब को आमादा करने के लिए, आपके दिल में मोहब्बत अहले बैत डालने के लिए है, और उसके बाद फिर आप कुरान और सुन्नत को, अहादीस मासूमीन को पढ़ें और फिर अपने दिलों को मुनव्वर करें। इस साल का पूरा एक सिस्टम डेवलप होना चाहिए था जिसको हमारे यहाँ ये समझा गया कि आज़ादारी करके हम कामयाब हो जाएंगे। इस मकसद में हमें बहुत कामयाबी मिली है आज़ादारी से, उसका कोई इनकार नहीं है, और आज सरबुलंद है तशय्यो ये आज़ादारी के बदौलत है। लेकिन इसके बाद जो आज़ादारी ही का आगे इदामा है और बाकी इंस्टीट्यूशंस बनने चाहिए थे वो उस तरह नहीं बन सके। अल्हम्दुलिल्लाह अभी बहुत बेहतरी है, बहुत बेहतरी है, बहुत बेहतरी है, और बहुत इस सोशल मीडिया ने भी ये काम किया है और बाकी प्लेटफॉर्म्स भी वजूद में आ गए हैं, जिसकी वजह से जैयद उलमा के खिताबात अब जब एक जगह खिताब करते हैं वो शहर शहर, करिया करिया, मुल्क मुल्क, हर जगह पूरी दुनिया में पहुंच जाते हैं, उसकी वजह से आगाही फैल रही है। खुदा आपको अपने हिफ्ज अमान में रखे, आपकी इस इबादत को अपनी बारगाह में कबूल मंजूर फरमाए। जो बरादरान ये सिस्टम चला रहे हैं वो भी इस आज़ादारी को नेक्स्ट लेवल पर ले जाने की इनकी इंतहाई खूबसूरत काविश है। खुदा इनको अपनी काविश में, मेहनत में कामयाब व कामरान फरमाए और हम सबको तौफीक दे के इस खूबसूरत प्लेटफॉर्म से हम भी फ़ायदा उठा सकें। खुदा हमें दुनिया में ज़ियारत हुसैन अलैहिस्सलाम, आखरत में शफ़ात हुसैन अलैहिस्सलाम नसीब फरमाए। हमें इस साल ज़ियारत अरबाइन खुदा नसीब फरमाए, जो करबला पहुँच सकें वो करबला पहुँच कर ज़ियारत अरबाइन अंजाम दें, और जो करबला ना पहुँच सकें वो इंशाल्लाह अगले साल करबला पहुँचे, और इस साल वो अपने छत पर जाकर, सड़कों पर जाकर, जहाँ जहाँ उनके लिए मुमकिन है, सहरा में जाकर हुसैन मजलूम को सलाम करें। और खुदा हमें ज़ायरीन अरबाइन में करार दे। खुदाया तुझसे दुआ है इस दुनिया से वबा का खात्मा फरमा, जो लोग इस वबा के शिकार हैं उन्हें शफाए आजिल इनायत फरमा, जो मरीज हैं उन्हें शफा इनायत फरमा, हम सबको इमाम जमाना अज्जल अल्लाह फरजहु शरीफ के आवान व अंसार में करार दे। इमाम जमाना अज्जल अल्लाह फरजहु शरीफ के जहूर में ताजील फरमा। वस्सलाम।